السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. طالبان کی جانب سے عید پر جنگ بندی کے اعلان کے بعد افغانستان کے صدر اشرف غنی نے جذبہ خیر سگالی کے تحت طالبان کے 2000 قیدیوں کو رہا کرنے کا اعلان کیا ہے. صدر غنی کی جانب سے طالبان قیدیوں کی رہائی مرحلہ وار ہوگی, جس کے لیے جنگ بندی کے اعلان پر مکمل عمل درآمد ضروری ہے. افغان صدارتی ترجمان صدیق صدیقی نے اپنے ایک ٹویٹ میں کہا ہے کہ طالبان قیدیوں کی رہائی جذبہ خیر سگالی کے تحت کی جا رہی ہے, جس کا مقصد امن عمل کی کامیابی کو یقینی بنانا ہے. طالبان نے اتوار کے صبح سے 3 روز کے لیے جنگ بندی کا اعلان کیا تھا. عید کے پہلے روز طالبان اور افغان فورسز کے درمیان جھڑپ کا کوئی واقعہ پیش نہیں آیا ہے. افغان صدر اشرف غنی اور عبداللہ عبداللہ نے امریکہ کے وزیر خارجہ مائک پومپیو سے اتوار کو دیر گئے طالبان قیدیوں کی رہائی کے بارے میں ٹیلی فون پر گفتگو کی. صدر غنی کا کہنا تھا کہ مائک پومپیو نے 2000 طالبان قیدیوں کو رہا کرنے کے تازہ فیصلے کا خیر مقدم کیا اور اسے جرات مندانہ اختتام قرار دیا. انہوں نے کہا کہ امریکہ ایک دیر پا فائر بندی اور براہ راست مذاکرات شروع کرنے کے لیے کوشش کرے گا. طالبان نے بھی صدر غنی کے اس فیصلے کا خیر مقدم کیا ہے. گروپ کے ترجمان سہیل شاہین نے ایک ٹویٹ میں کہا ہے کہ ان کا گروپ بھی ایسا ہی اختتام کرے گا. اسلام آباد سے وائس آف امریکہ کی عائشہ تنظیم نے اطلاع دی ہے کہ افغان امن عمل کی کوششوں میں شریک ملکوں میں سے 5 نے ایک مشترکہ بیان میں عید الفطر کے موقع پر فائر بندی کا خیر مقدم کیا ہے اور تمام فریقوں سے یہاں سے آگے پیش رفت کی اپیل کی ہے. قطر, جرمنی, انڈونیشیا, ناروے اور ازبکستان نے اتوار کے روز ایک مشترکہ بیان میں کہا کہ وہ تمام متحرک فریقوں سے بغیر کسی تاخیر کے امن عمل کو آگے بڑھانے کی اپیل کرتے ہیں. بھارت کے زیر انتظام کشمیر کے حکام نے کہا ہے کہ پیر کو شورش زدہ جنوبی ضلع کلگام میں ایک جھڑپ کے دوران سیکیورٹی فورسز نے 2 مشتبہ عسکری پسندوں کو موت کا نشانہ بنایا. کلگام کے ایک دور دراز پہاڑی علاقے دمحال ہانجی پورہ کے کھر ہانجی پورہ گاؤں میں عسکریت پسندوں کے خلاف سیکیورٹی فورسز کا آپریشن آخری اطلاعات تک جاری تھا. انسپیکٹر جنرل آف پولیس وجے کمار نے 2 مشتبہ عسکریت پسندوں کے جا بحق ہونے کی تصدیق کرتے ہوئے کہا ہے کہ طرفین کے درمیان لڑائی کا آغاز پیر کو علی صبح اس وقت ہوا جب مقامی پولیس کے اسپیشل آپریشنز گروپ کو علاقے میں عسکریت پسندوں کی موجودگی کی اطلاع ملی تھی. عسکریت پسندوں کے خلاف آپریشن میں اسپیشل آپریشنز گروپ کے علاوہ بھارتی فوج کی 34 راشٹریہ رائفلز اور وفاقی فورس CRPF کے دستے حصہ لے رہے ہیں. کلگام سے موصول ہونے والی اطلاعات کے مطابق محصور عسکریت پسندوں اور سیکیورٹی فورسز کے درمیان لڑائی کے دوران مقامی لوگوں نے سڑکوں پر آ کر بھارت مخالف نعرے لگائے اور کئی مقامات پر مکینوں اور فورسز کے درمیان تصادم بھی ہوا. اس سے پہلے اتوار کو عین عید کے روز گرمائی صدر مقام سری نگر میں اس وقت کشیدگی میں اضافہ ہوا تھا جب سیکیورٹی فورسز سے جھڑپ میں زخمی ہونے والے 2 مقامی نوجوان دم توڑ گئے تھے. دونوں مقامی نوجوان سری نگر کے کنا مزار نوکدل کے علاقے میں ہونے والی ایک جھڑپ کے دوران زخمی ہوئے تھے, جو بعد ازاں ہسپتال میں زخموں کی تاب نہ لا کر چل بسے تھے. بھارتی زیر انتظام کشمیر میں تشدد کے نہ ختم ہونے والے سلسلے اور کرونا وائرس پیش نظر لاک ڈاؤن کی وجہ سے عید کی سرگرمیاں بھی ماند پڑ گئی ہیں. حکام نے کرونا وائرس کی وجہ سے اموات اور مثبت کیسز میں مسلسل اضافے کو دیکھتے ہوئے لاک ڈاؤن میں کوئی قابل ذکر نرمی کا اعلان نہیں کیا ہے, اور نہ ہی عید کے موقع پر مذہبی اجتماعات پر 2 ماہ سے عائد پابندیاں اٹھائی گئی ہیں. پاکستان میں 2000 سے زیادہ پازیٹو ٹیسٹ سامنے آنے کے بعد مریضوں کی مجموعی تعداد 1,38,000 اور 54,000 تک پہنچ گئی ہے. افغانستان میں اتوار کو کرونا وائرس کے 584 نئے کیس سامنے آنے کے بعد مجموعی تعداد 10,500 سے بڑھ گئی ہے, جبکہ ہلاکتیں 218 ہیں. ملک میں اب تک 30,000 ٹیسٹ کیے جا چکے ہیں. بھارت اور پاکستان لاک ڈاؤن کی پابندیاں نم کرنے والے ملکوں میں شامل ہیں. نرمی کے بعد سے دونوں پڑوسی ملکوں میں وائرس تیزی سے پھیل رہا ہے. گزشتہ 24 گھنٹوں میں بھارت میں 7,000 سے زیادہ اور اتوار کے روز برازیل میں 10,500 اور پیرو میں 4,200 نئے مریض سامنے آئے ہیں. براعظم جنوبی امریکہ میں عالمی وبا تیزی سے پھیل رہی ہے, تاہم اموات کا تناسب امریکہ اور یورپ سے کم ہے. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ واشنگٹن ہے.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ یہاں امریکہ میں مسلمانوں نے عید کیسے منائی اور کیسے منا رہے ہیں، اس بارے میں گفتگو کرنے کے لیے اس وقت ہم نے دعوت دی ہے اپنے پروگرام میں ایڈم سینٹر ورجینیا کے، جو بورڈ کے چیئرمین ہیں اور انٹر فیتھ اور میڈیا اور پبلک ریلیشنز کے بھی چیئرمین ہیں۔ نام ہے ان کا رضوان جاکا، ٹیلی فون پر ہمارے ساتھ موجود ہیں ورجینیا سے، ان سے بات کرتے ہیں۔ السلام علیکم رضوان جاکا صاحب۔
وعلیکم السلام یاسمین، عید مبارک آپ کو، عید مبارک سب کو پاکستان میں رضوان۔
آپ کو بھی، تو کچھ بتائیے ہمارے سننے والوں کو، پہلے اپنے سینٹر کے بارے میں، اس کے بعد آپ ہمیں ہمارے سننے والوں کو یہ بتائیے کہ اس مرتبہ عید کیسے منائی گئی، ایڈم سینٹر نے اس کو کس طرح سیلیبریٹ کیا۔ جی
جی، ایڈم مسجد ہمارے 11 لوکیشن تھے ورجینیا اور واشنگٹن ڈی سی میں۔ ورجینیا میں سب سے بڑا مسجد ہے، ایکچولی امریکہ میں سیکنڈ لارجسٹ، نمبر ٹو لارجسٹ مسجد پورے امریکہ میں۔ ہمارے 25,000 مسلمان ہیں ہمارے مسجد کے دوران میں، اینڈ یو یہ آبویسلی یہ بہت یو نو یونیک عید تھا۔ یو ہم سب گھر میں تھے، یو یہ 2 مہینے کھلے COVID-19 کے وجہ سے، سب کے صحیح سلامت کھلے۔ ہم نے مسجد بند کر دیا تھا 2 مہینے سے، اینڈ سو اس کی وجہ سے پوری مسجد ورجینیا میں تقریباً امریکہ میں بند ہے، لیکن عید کا خطبہ انٹرنیٹ پر کیا تھا، فیس بک لائیو سے، ویب سائٹ کے ادھر امام نے ویڈیو میسج اور اعلان دیا تھا آج، اور ان ایڈیشن تکبیرات، عید کی تکبیرات آن لائن تھا ایز ویل۔ ان ایڈیشن ہم نے سب کو بولا گھر میں 2 رکعت عید کی نماز پڑھو فیملی کے ساتھ، اور پھر خطبہ کو سنو ویب سائٹ پر۔
تو اس طرح یہاں پر ورجینیا میں لوگوں نے عید کی نماز اپنے گھروں میں ادا کی، جبکہ خطبہ جو ہے آپ لوگوں نے فیس بک پر اور یوٹیوب پر آپ نے دیا، اور لوگوں نے پھر نماز کے بعد اس کو سنا۔
ایک یونیک چیز ہم نے کیا تھا، شام کو امام ماجد اور دوسرے امام اور ہمارے پریزیڈنٹ ایڈمز کے پریزیڈنٹ مسجد میں تھے، اور گاڑی کے ساتھ فیملیز آئے تھے یو نو عید مبارک دینے کے لیے گاڑی سے، تو سب گاڑی میں یو نو ڈرائیو کیا تھا، اینڈ فیملی کے لیے گفٹ بھی دیا تھا۔
اچھا، تو یہ ایک نئی چیز آپ نے اس مرتبہ کی، ورنہ پہلے تو براہ راست دیا کرتے تھے تحائف لوگوں کو، غریبوں کو، لیکن اب لوگ آپ کے پاس آئے اور انہوں نے گاڑی میں بیٹھے بیٹھے ہی وہ گفٹ وصول کی اور چلے گئے۔ یہ تو یہ بھی آپ نے ایک جو عید کا ایک خصوصی جو فیچر ہوتا ہے وہ بھی آپ نے ادا کیا، کہ لوگوں کو گفٹ جو دیتے تھے ہمیشہ ایڈم سینٹر کی طرف سے، وہ سلسلہ آپ نے اس طرح کیا کہ لوگ اپنی اپنی گاڑیوں میں آئے۔ پاکستان میں جو لوگ ہمارا پروگرام سن رہے ہیں ان کو ہم بتائیں، بلکہ آپ خود ہی بتا دیجئے کہ جو گاڑی میں آتا ہے ضروری نہیں کہ وہ امیر آدمی ہی ہو، یہاں ہر شخص کے پاس گاڑی ضرور ہوتی ہے، تو وہ آ کر اس نے گفٹ وصول کیا۔ تو وہ غریب لوگ تھے کہ کوئی بھی آ کر گفٹ وصول کر سکتا تھا؟
لیکن پوری رمضان میں ہمارے مسجد کا کمیونٹی سروس ٹیم نے کھانا، گروسریز، چاول، روٹی اور مختلف کھانا دیتے تھے جو غریب کے لیے اور جو کس کو مدد چاہیے، سو وہ بھی ہم نے کیا تھا پورے رمضان میں فیملیز کو مدد دینے کے لیے، پورا سروس تھا سیفلی ماسک کے ساتھ گاڑی کے تھرو دیتے تھے۔
اور یہ جو گفٹ تھے، یہ گفٹ تو ضروری نہیں تھا کہ کوئی غریب ہو، بلکہ سبھی، کوئی بھی جو پسند کرے وہ آ کر گفٹ لے سکتا تھا۔
آج جو بھی آ سکتے تھے کینڈیز اور گفٹ دے رہے تھے ہمارے امام نے۔
अच्छा, तो बेहद शुक्रिया आपका रिजवान जाका साहब। हम अपने सुनने वालों को बता दें कि रिजवान जाका, क्योंकि यहीं पले बड़े, यहीं पैदा हुए, तो फिर भी उर्दू बोली और उन्होंने समझाने की कोशिश की कि इनका एडम सेंटर क्या कुछ कर रहा है और ईद के मौके पर उसने क्या कुछ किया।
एक और चीज बताऊं, हमारे एडम्स में हम मुख्तलिफ इंटरफेथ कोऑपरेशन करते हैं, मुख्तलिफ मजहब से, क्रिश्चियन, ज्यूइश, हिंदू, सिख, बुद्धिस्ट, बहाई, ज़ोरास्ट्रियन, सबके साथ हम मिलते हैं। तो रमजान में हमने एक इंटरफेथ रमजान इफ्तार किया था जूम के पास, सब वर्चुअल ऑनलाइन। सब मुख्तलिफ मजहब के लीडर्स आए थे और जूम के पास सब इंटरनेट पर हम मुख्तलिफ डिस्कशन कर रहे थे और कोऑपरेशन का, कैसे हम सब मिलकर कोऑपरेशन कर सकते हैं। ऑल्सो ईद के वक्त पर गवर्नमेंट ऑफिशियल ने ईद का ऑनलाइन मैसेज भी डिलीवर किया था एज वेल। सो सब सही सलामत से हम सब कोऑपरेशन और पार्टनरशिप करते हैं इधर। ये ईद का वक्त सब मिलकर, पूरे सब मजहब मिलकर ग्रीटिंग्स करते हैं और सही सलामत से रहते हैं हम।
बहुत शुक्रिया, बहुत शुक्रिया रिजवान जाकर साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। थैंक यू, थैंक यू,
ईद मुबारक सबको।
ईद मुबारक, ईद मुबारक। ये थे यहाँ वर्जीनिया के एडम सेंटर के बोर्ड के चेयरमैन और इंटरफेथ और मीडिया और पब्लिक रिलेशंस के चेयरमैन रिजवान जाका। ये थे यहाँ वर्जीनिया में सबसे बड़े इस्लामी सेंटर एडम सेंटर के बोर्ड के चेयरमैन और पब्लिक रिलेशंस और इंटरफेथ और मीडिया के चेयरमैन रिजवान जाका, जो बता रहे थे कि यहाँ वर्जीनिया में मुसलमानों ने ईद कैसे मनाई। और इस मर्तबा ईद एक ऐसे वक्त में आई है जबकि कोविड-19 की वजह से तमाम लोग अपने घरों में बंद हैं और अपने घरों में ही नमाज सबने अदा की, ज़्यादातर लोगों ने, कुछ लोगों ने मस्जिद में जाकर भी अदा की, लेकिन यहाँ अमेरिका में ख़ास तौर पर सभी लोगों ने अपने घरों में नमाज ज़्यादातर अदा की। और इसके साथ साथ ये ईद एक ऐसे वक्त में भी आई जबकि पाकिस्तान में PIA के तैयारे को एक बहुत ही अलमनाक सानहे से दो चार होना पड़ा और बहुत सारी जाने गई। और जब भी पाकिस्तान में ऐसा कोई वाकया पेश आता है तो यहाँ पर मौजूद जो पाकिस्तानी अमरीकी हैं उनकी उनको भी बेइंतहा अफसोस और गम का सामना होता है। इस वक्त हम आपकी मुलाकात यहाँ न्यूयॉर्क में एक नौजवान शायर से करवा रहे हैं जो बुनियादी तौर पर तो एक टेक एंटरप्रेन्योर हैं लेकिन शायर भी हैं, और इस सानहे से मुतासिर होकर उन्होंने अपनी शायरी में उसका कुछ इजहार भी किया है। तो उनसे गुफ्तगू करते हैं, पहले उनकी जो टेक्नोलॉजी की कंपनी है उस पर बात करेंगे और उसके बाद फिर हम आपको उनकी वो शायरी सुनवाएंगे जो उन्होंने पाकिस्तान में PIA के तैयारी के हादसे के से मुतासिर होकर लिखी। तो आइए उनसे गुफ्तगू करते हैं। अस्सलाम वालेकुम मिर्जा अली साहब।
वालेकुम सलाम, क्या हाल है, कैसे हैं आप?
मैं ठीक हूँ, बेहद शुक्रिया, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। तो शायर पहले हैं कि एंटरप्रेन्योर पहले हैं?
जी, सबसे पहले तो आपको ईद मुबारक, जो सामीन है उनको ईद मुबारक। असल में शायरी इसी तरह ही तख्लीक की एक खिड़की है मेरे नजदीक, ये भी अदना सी इल्हाम की एक शक्ल है, जो कि मिर्ज़ा गालिब फरमाते हैं ना कि आते हैं गैब से ये मजाही ख्याल में। तो ये तख्लीक है, जो क्रिएटिविटी है, जब एंटरप्रेन्योरशिप में जब कोई हम लोग प्रोडक्ट क्रिएट करते हैं या सर्विस क्रिएट करते हैं तो ये भी उसी की शक्ल है। या हम लोग अगर सॉफ्टवेयर कोई प्रोग्राम लेते हैं जो कि किसी मसले को, किसी प्रॉब्लम को सॉल्व करता है, तो यही एंटरप्रेन्योरशिप है। तो शायरी मुझे इसी तरह ही है, जिस तरह अपने ब्लॉग के इजहार का नाम है, तो उसी तो पहले तो मैं एंटरप्रेन्योर हूँ, लेकिन ये कि थोड़े क्रिएटिव जूसेस हैं उसी का एक उसकी उसका एक एवेन्यू है, उसकी एक झलक है, जो कि इबला के इजहार के तौर पे, एक्सप्रेशन के तौर पे मैं शेयर भी बोल जाता हूँ और
तो
हमें इनको नजर भी आ जाते हैं, महसूस भी होते हैं कि आसान है तो
अच्छा, तो क्रिएटिव है बेसिकली,
जी
तो आप इनोवेटर है ना, तो जो चीज भी आप तख्लीकार हैं, तख्लीकार हैं,
तख्लीकी
तो खा वो मशीनी, खा वो मशीनी सूरत में हो, खा वो किसी प्रोजेक्ट की सूरत में हो, खा वो हाँ या लफ्जों की सूरत में हो, आप एक आइडिया को, अपने आइडियाज को बाहर ले आते हैं किसी भी अंदाज में। ठीक, तो कुछ बताइए कि आपकी जो जो टेक की कंपनी है वो क्या क्या करती है?
हम लोग भी बेसिकली नई नई जो टेक्नोलॉजीज हैं उनको डिसरप्टिव और एक्सपोनेंशियल टेक्नोलॉजीज कहते हैं, जो कि पुराने प्रोसेसेस को चेंज कर रही है दुनिया में ना, डिसरप्ट कर रही है। जैसा आप आगे आगे फ्यूचर आ रहा है आर्टिफिशियल इंटेलिजेंस का, डीप मशीन लर्निंग का, रोबोटिक्स का, बहुत सारे जो मिसाल के तौर पे हमारा ये स्टार्टअप है, आसान जुबान में एक रोबोट है वो बाग में जाता है, बगीचे में जाते हैं, बड़े बड़े गार्डन में जाता है, वहां पे क्या करता है कंप्यूटर विजन से और ऑब्जेक्ट डिटेक्शन से बहुत सारे लेमन और जो किन्नू है, माल्टे हैं और इस तरह की जो आम है उनको ऑब्जेक्ट डिटेक्ट करता है और उनको काट के ले आता है। तो वहां भी आपकी नहीं है कि प्रोसेस आपने ऑटोमेट कर दिया है, तो एक रोबोट है जो कि मशीन लर्निंग कर रहा है, बजाहिर तो बहुत सारे लोगों की जॉब चली जाएगी इसमें, लेकिन एट द सेम टाइम ये बहुत सारी डिस्ट्रप्टिव फॉर सम पीपल इट्स डिस्ट्रप्टिव स्ट्रेस, बट एट द सेम टाइम फॉर सम पीपल इट्स डिस्ट्रप्टिव अपॉर्चुनिटी। तो दुनिया इस तरफ जा रही है, चीजें ऑटोमेट हो रही है, उसी चीज की सिस्टम की कड़ी है कि हम लोग R&D करते हैं, रिसर्च एंड डेवलपमेंट करते हैं, उसमें से फिर कोई प्रोडक्ट जो है जो कि इस लाइक है कि मास लेवल पे प्रॉब्लम सॉल्व करती है, उसको मार्केट लाया जाता है, तो उसकी मार्केट वैलिडेशन है, उसको फिर मार्केट में लेके आते हैं, और टेक्नोलॉजी का इम्तिजाज है, कन्वर्जिंग टेक्नोलॉजी को यूज करके दुनिया को एक सोल्यूशन देते हैं किसी भी चीज में, हाउ प्रोडक्ट की शक्ल में, हाउ सर्विस की शक्ल में, हाउ ऑनलाइन में या ऑफलाइन प्रोसेस में। तो ये है जो टेक्नोलॉजी कंपनीज हो
तो अब
करती।
तक आपकी कंपनी ने कोई ऐसी चीज सामने लाई है जो कि आप, जिसका आप जिक्र करना चाहें इस वक्त?
जी, बहुत सारे R&D रिसर्च एंड डेवलपमेंट में पाइपलाइन है, बहुत सारे हमारे प्रूफ ऑफ कॉन्सेप्ट है, लेकिन ये जो दूसरा प्रोटोटाइप है वो एक आ रहा है, दूसरा एक और है कि जो हमारे जॉइंट वेंचर है जिसमें रियल स्टेट की वर्ल्ड के साथ हम लोग ऐसे ऑनलाइन पोर्टल निकाल रहे हैं जो कि आर्टिफिशियल इंटेलिजेंस बेस्ड है, जो कि और उसके अलावा मिसाल के तौर पे आपको आसान जुबान में जैसे स्टॉक मार्केट है उसका प्रिडिक्टिव एनालिसिस करते हैं कि अब आपने लेट से एप्पल का स्टॉक बाय किया है, तो आपको वो इंटरनेट पे डाटा मशीन लेके उस डाटे को प्रोसेस करके बताती है कि अब इसकी प्रिडिक्शन क्या है, इसका ट्रेंड क्या है, ट्रेंड इज अ ट्रेंड, ये ऊपर जा रहा है या नीचे जा रहा है, या इसमें आपको सरमायाकारी में आपको फायदा हो सकता है, नफा हो सकता है, नुकसान हो सकता है, ये बहुत सारी जो चीजें हैं, इट्स ऑल अबाउट डाटा ड्रिवन वर्ल्ड ना, उस डाटे की बेस पे कंप्यूटर से टेक्नोलॉजी से फैसले करवाना, उसको इस एम्पावर करना कि वो डिसीजन मेकिंग कर सके हमारे लिए। तो इस किस्म की है सॉफ्टवेयर एज अ सर्विस, उस तरह की प्रोडक्ट है, जिस तरह जो दूसरा रोबोटिक का स्टार्टअप है, तो बेसिकली उसमें यही है कि दुनिया को मसले सोल्यूशन देना, मसले हल करना उनके, आप जो
टेक्नोलॉजी,
एडवेंचर है उसको
टेक्नोलॉजी के इस्तेमाल से सॉल्यूशंस देना
इस्तेमाल
और
करते
नई
हुए।
नई चीजें सामने लाना। जिस तरह
जी
के अब शुरू शुरू में जब ये रोबोट आया था जो घर की सफाई करता है,
जी जी
तो
बिल्कुल बिल्कुल सही
अब वो
पहुंचे
एक
आप,
आम
बिल्कुल
चीज
सही,
बन के रह गई है और लोगों को बड़ी
बिल्कुल
सहूलत हो गई है कि अपने
राइट
घरों में टाइम पर वो निकलता है, पूरा घर को साफ करके और अपने कोने में जाकर
राइट
खड़ा हो जाता है। तो आपकी भी कोई इस किस्म की कोई सहूलत की चीज आपने सामने लेकर आई आपकी कंपनी?
जी। उसमें यह है कि देखिए, ये जो आपके घर में आप होम ऑटोमेशन है, आप अलेक्सा को कहते हैं अलेक्सा मेरा टेम्परेचर सेट कर दो, अलेक्सा को कहते हैं कि आप, या गूगल होम को कहते हैं फलाने बंदे को कॉल कर दो मेरे बिहाफ पे ना, या उसी को जोड़ते हैं उसके रोबोट के साथ, आप उसे कहते हैं कि रोबोट से बात करें और इतने बजे से लेके इतने बजे तक मुझे सफाई चाहिए, मेरी सफाई कर दे, ठीक है। तो बेसिकली सारा जो पते पर्दा जो है वो टेक्नोलॉजी जो इन एग्जिस्टेंस है उसी उन्हीं मॉड्यूल्स को इस्तेमाल करते हुए आप ये डॉट्स कनेक्ट करते हैं, नुक्ते जोड़ते हैं और उन्हीं उन्हीं को मिला के कोई सॉल्यूशन, एग्जिस्टिंग जो सॉल्यूशन है उसपे एक और सॉल्यूशन ऐड कर देते हैं।
सही,
तो आई
तो
होप आई मेक सेंस।
बहुत 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 अच्छी चीज, और नौजवान खासतौर पर इस शोबे में बहुत आ रहे हैं, आर्टिफिशियल इंटेलिजेंस को रियल इंटेलिजेंस बना रहे
जी
हैं।
बस कोशिश कर रहे हैं। असल
अच्छा
कहानी तो हमारे पास है, इंसानों के पास खुदा दाद, उसी को कंप्यूटर में डाल रहे हैं, उस
हाँ
पे डिस्कशन
बिल्कुल
फैसले करा रहे हैं,
असली,
क्योंकि
हाँ
हमें
असली,
वो फील था।
हाँ असल इंटेलिजेंस को उसके आर्टिफिशियल इंटेलिजेंस में कन्वर्ट कर रहे हैं। ये बताइए
हाँ
कि
जी
कोई कोई शायर, आप शायर हैं तो कुछ आपके, आपने कुछ ऐसी चीज तख्लीक की जिसमें ईद का पहलू हो या मौजूदा जो न्यूयॉर्क के हालात हैं उनकी अक्कासी की गई हो?
मेरी कुछ अशआर हैं, उसमें तो जाहिर है कि अभी एक बड़ा अनदोहनाक वाकया सानिया हुआ है कराची में ना, हमारा एक प्लेन क्रैश हुआ है
जी
और
जी
बहुत सारे लोग जो है ना हाल के किसी से जा मिले हैं, शहीद हुए हैं, और ऑफ कोर्स उसमें बहुत सारी चीजें हैं। तो उसी मिक्स फीलिंग के साथ, जज्बात के साथ कुछ मैंने लिखा है, अगर
तो
आप कहें तो मैं आपको
इरशाद
सुना देता
इरशाद
हूँ।
फरमाइए
जी
फरमाइए,
जी
इरशाद फरमाइए।
तो अर्ज किया है कि आज फिर आई है तेरे बिन वो ईद, अपने वतन की याद में, एज ओवरसीज पाकिस्तान। आज फिर आई है तेरे बिन वो ईद, जिस गम में पिंधा है तेरी वो दीद। आज फिर आई है तेरे बिन वो ईद, जिस गम में पिंधा है तेरी वो दीद। मेरा वतन ये करता है तकाजा मुझसे, मतलब ये ख्याल तो आता है ना कि हम लोग भी कुछ कर सकें लॉन्ग
बिल्कुल
डिस्टेंस पे बैठ के, तो
बिल्कुल
मेरा वतन ये करता है तकाजा मुझसे, क्यों नहीं करता अब तू मेरी वो हमायत शदीद।
वाह,
याद नहीं वो सर पे कफन बांध के तू कूद गया, तो मेरी सर्विसेज थी कुछ पाकिस्तान में जो कि बड़ी क्रिटिकल थी, तो उसमें ये कि काफी आपको ना फ्रंट लाइन पे काम करना पड़ता है। याद नहीं वो सर पे कफन बांध के तू कूद गया, वो जज्बा क्या हुआ और किधर है अब वो मुरीद। कुछ तो कर ऐसा कि मैं तकवीयत पा जाऊं फिर से, कुछ तो कर ऐसा कि मैं तकवीयत पा जाऊं फिर से, एक बीज ही बो दे नम इस मट्टी में मजीद।
वाह वाह,
आज फिर आई है तेरे बिन वो ईद, वही रब जो यहाँ है वहां भी वो है, वही रब जो यहाँ है वहां भी वो है, जिसके हाथ में रहती है ये जान और ये वरीद। आज फिर आई है तेरे बिन वो ईद,
वाह
मट्टी भी वो माँ है तुझे जन्मा जिसने, मट्टी भी वो माँ है तुझे जन्मा जिसने, दौलत इखलास चाहिए जो नहीं हर किसी की खरीद। आज फिर आई है तेरे बिन वो ईद, इस गम ने पिनाह है तेरी वो दीद। तो ये कुछ मेरे अशआर थे, और
वाह, बात हो
एक दो अशआर
इरशाद इरशाद फरमाइए।
एक छोटा सा कथा था, वो जिस दिन ये वाकया हुआ ना तो काफी डिस्टर्ब मतलब रहे हम लोग भी, और जो जो लोग हैं जज्बा रखते हैं और इंसानियत से, तो उसपे मैंने कुछ अर्ज किया था कि ये आह सीने से जाती नहीं है अब, ये आह सीने से जाती नहीं है अब, पुरनम है आंखें दुआगो है हर लब। ये आह सीने से जाती नहीं है अब, पुरनम है आंखें दुआगो है हर लब। जो अलम मेरे वतन में गुजरे हैं आज, जो अलम मेरे वतन में गुजरे हैं आज, उजड़ी हुई है वो बस्ती वीरान हुए हैं सब। तिनके बिखर गए हैं कई आशियानों के, तिनके बिखर गए हैं कई आशियानों के, पना बन के टूटी कयामत ये आई जब, ये आह सीने से जाती नहीं है अब, नम है आंखें दुआगो है हर लब। ये कुछ मैंने
बहुत
ईद के मौके से, और ये जो ताजा वाकया हुआ है कि शायर जो होता है उसको उसके अंदर के थोड़े हसास मौसम होते हैं तो वो इजहार कर देता हूँ तुरंत, चाहे शेर की शक्ल में चाहे एक्सप्रेशन की शक्ल में, तो ये
बहुत
उसी
बहुत खूब,
शब्द
बहुत
की कड़ी है।
बहुत
जी
अच्छे, बहुत
शुक्रिया
अच्छे,
शुक्रिया, थैंक
बेहद शुक्रिया,
यू।
बेहद शुक्रिया मिर्ज़ा अली, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप एक टेक एंटरप्रेन्योर हैं और आईटी की अपनी आपकी कंपनी है, न्यूयॉर्क से आप वाबस्ता हैं और न्यूयॉर्क में ही रहते हैं। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आज के खसूसी प्रोग्राम के साथ। इस वक्त हम आपकी मुलाकात करवा रहे हैं और गुफ्तगू सुनवा रहे हैं, और बल्कि आपको ले चलते हैं न्यूयॉर्क, जहाँ हमारी एक نوائے وقت اخبار کی کالم نگار ہیں اور خصوصی نمائندہ ہیں یہاں امریکہ میں، نیویورک میں، جو 5 کتابوں کے مصنفہ بھی ہیں اور نوائے وقت میں ہی کالم نگار ہیں ایڈیٹوریل، سوشل میڈیا پر بھی ایک بلاگ لکھتی ہیں جس میں اوورسیز پاکستانیوں کے ایشوز کو ہائی لائٹ کرتی ہیں، اور ساتھ ساتھ یہ 6 کتابوں کے مصنفہ بھی ہیں، اور ایک ان کی فاؤنڈیشن ہے مومنا فاؤنڈیشن جو انہوں نے اپنی بیٹی کی یاد میں قائم کیا ہے، جو ایک سڑک کے حادثے میں جس کا انتقال ہو گیا تھا اور اس کی یاد میں انہوں نے ایک اسکالرشپ پروگرام شروع کیا ہے مومنا فاؤنڈیشن کے تحت، جس کے انڈر یہ پاکستان میں اسکالرشپس دیتی ہیں اسٹوڈنٹس کو ہائر ایجوکیشن کے لیے۔ اس وقت ہمارے ساتھ نیو یارک سے ٹیلی فون پر موجود ہیں، السلام علیکم طیبہ ضیاء چیمہ صاحبہ۔
وعلیکم السلام
طیبہ۔ ہر سال عید ایک ڈفرینٹ انداز میں منائی جاتی ہے، اس مرتبہ جبکہ پوری دنیا کے مسلمان ہی ایک عجیب و غریب حالات کا شکار ہیں، COVID-19 کی وجہ سے لاک ڈاؤن میں ہیں، اور اس مرتبہ عید کو مساجد میں نماز پڑھنے کے مواقع بھی نہیں ملے، لیکن نیو یارک میں جو کہ ایک طرح سے ایک ایپی سینٹر رہا تھا کرونا کا، وہاں پر لوگوں نے اس مرتبہ عید کیسے منائی؟ خود آپ نے عید کیسے منائی؟ کیا فیلنگز تھے آپ کے جب اس مرتبہ آپ نے عید منائی؟ تو
اس مرتبہ تو عید بالکل گھروں کے اندر ہی ہوئی۔ دیکھیں گے آپ، جتنی مساجد ہیں ہر محلے میں مسجد ہے، اور مسجد میں جانے کا یہاں پہ بچوں کا، عورتوں کا بہت ہی رجحان ہے، تراویح پڑھنی اور پھر صبح عید والے دن نماز پڑھنے، اور تین تین چار چار نمازیں ہو رہی ہوتی تھی ایک دن جو عید کا دن ہوتا ہے اس میں۔ تو ہم نے تو ہر سال جو 2 عیدیں پڑھی ہیں، لٹل پاکستان ہے یہ نیو یارک، تو ہمیں تو پاکستان کا سامان لگتا تھا کہ 4 نمازیں ہو رہی ہیں، اچھا جی صبح، اور پھر گھنٹے پہ ہر گھنٹے پہ اتنا رش ہوتا ہے، ہر مسجد پہ اتنا رش ہوتا ہے، اور عید ملی جا رہی ہے اور شاپنگ ہو رہی ہے، اتنے گروسری اسٹورز ہیں دیسی، وہاں پہ رش لگا ہوا ہے، اور پکوان بن رہے ہیں محلے میں جناب، بالکل محلہ داری ایسی ہے، ایک دوسرے کو چیزیں بھیج رہے ہیں، ناشتہ ہو رہا ہے نیبرس کے، اور وہ پورا وہ سب ٹوٹلی کوئی ایسی چیز استعفی نہیں ہوئی۔ نیو یارک میں تو ایسے محسوس ہوتا ہے کہ جیسے بہت بڑا، جیسے سینڈی کوئی طوفان آتا ہے، اس کے بعد ایک خاموشی چھا جاتی ہے، ایسے 2 ماہ ایک طوفان آیا ہے، ایسی ڈیتھ ہوئی ہیں، 500 سے زیادہ تو پاکستانیوں کی ڈیتھ ہو چکی ہیں صرف نیو یارک شہر میں، اور اتنے زیادہ لوگوں کو وائرسز اور انفیکٹڈ ہوئے، اس میں دوست رشتے دار ہیں لوگوں کے، جان پہچان والے ہیں، پھر ان کی جدائی، پھر وہ اداسیاں، پھر وہ ایک ماحول سوگواری کا، پھر اس پہ یہ عید کا آ جانا اور جبکہ لاک ڈاؤن ہے، اور بالکل خاموشی، ایک سناٹا چھایا ہوا ہے۔ لیکن گھروں میں چونکہ 1.5-2 مہینے ہو گئے ہیں لوگوں کو اندر بند ہوئے، ایک دوسرے سے ملے نہیں، اب لوگوں کا دل چاہتا ہے کہ وہ باہر نکلیں، کچھ کریں۔ میں نے ہم دوستوں نے فون پہ باتیں بھی کی کہ بھئی کیسے عید منائیں، کیا کریں، تو یہ پتہ چلا کہ 10 بندوں کی اجازت ہے نا، تو جو مساجد تو بند ہیں، لیکن ایسے گھر ہیں کہ بڑے گھر ہیں یا کوئی ایسے سینٹرز، اسلامک سینٹر پرائیویٹ ٹائپ کو جگہ ہے، وہاں پہ جیسے اتنا ریلیف یا ایسے کچھ آرگنائزیشن ہیں جن کی ایسی پرائیویٹ جگہ ہیں، تو وہاں پہ 10 لوگ میرا خیال ہے جمع ہو کے انہوں نے بھیجے بھی، ہمیں تصویریں بھی بھیجی، کچھ لوگوں نے زوم سے بھی کچھ اس طرح خطبہ بھی سنا، انٹرنیٹ کا جو بھی یوز کر سکتے تھے اس سے سوشل میڈیا کے تھرو انہوں نے دیکھا، بس وہ 10-10 بندوں نے جا کے نماز پڑھ۔ لیکن زیادہ تر مرد اس لیے بھی گھروں سے نہیں نکلے کہ جی ہم کہیں 15واں نہ ہو جائیں، 14واں نہ ہو جائیں، 13واں نہ ہو جائیں تو ہمیں واپس آنا پڑے۔ تو گھروں میں پھر پڑی، ہمارے گھر کے مرد جو ہیں، یہ تو دیکھیں لکیلی عید بھی سنڈے کو آ گئی، ادروائز تو چھٹی نہیں ہوتی، ویک ڈے ہوتا ہے، مرد لوگ جاب پہ صبح صبح 6 بجے 7 بجے کی نماز پڑھ کے عید کی، تو وہ جابس پہ کالجز یونیورسٹیز میں چلے جاتے ہیں، یہ لکیلی سنڈے کو آئی، لیکن مساجد نہیں جانا نصیب ہو سکا اور مردوں نے گھر میں ہی نماز پڑھی. پھر ہم سب لوگوں نے, دوستوں نے, محلے والوں نے ایک دوسرے سے بات کی, باہر نکلے, ماسک پہنے ہوتے ہیں, باہر نکلتے ہیں, واک کرتے ہیں, نیبرز بھی باہر نکلے ماسک پہنے ہوئے لیکن گلے نہیں مل سکے. ہماری ٹریڈیشن دیکھیں کہ ہماری وہ ٹریڈیشن ہے جو کرونا کو برداشت ہی نہیں ہے, جس کی وہ سب سے زیادہ وائرس مخالف ہے, کہ آپ نے جناب تین چار قدم فٹ یا واٹ ایور جو ہے اس سے آگے نہیں آنا, تو ہمیں گلے ملنا ہوتا ہے. تو ہمیں اس لیے بھی عید کی نماز اتنی گراں نہیں گزری کیونکہ ہمیں پتا تھا کہ ہمیں پھر گلے نہیں ملنا. تو وہ جو ہمیں ایک ٹریڈیشنل ایک عادت بن گئی ہے کہ ہم نے جناب نماز کے بعد ایک دوسرے کو گلے ملنا ہے, خواتین نے, مردوں نے سب, تو جب وہ نہیں کر سکتا تو بہتر ہے پھر گھر میں رہیں. تو باہر بھی نکلے ہیں ہم محلوں میں یا کچھ, تو ہم نے ایک دوسرے کو اسمائل دی ہے, عید مبارک کا ہے, بچوں نے کپڑے پہنے ہیں اسی طرح ہی, کیونکہ یہ ہمارا مذہبی تہوار ہے نا. اس کا لاک ڈاؤن ہو جائے, مسجد نہیں جا سکے, گیٹ ٹو گیدر نہیں ہو سکے, تو کیا ہوا, ہمیں وہ ادا تو کرنا ہے نا, 30 روزے رکھے ہیں, اس کے بعد شکرانہ تو ادا کرنا ہے, تو گھروں میں نفل پڑے ہیں اور میٹھا کھایا ہے اور کپڑے نئے پہنے ہیں اور بچوں کو عیدی بھی دی ہے, اور جن لوگوں کے رشتے دار ہیں, کیونکہ نیو یارک ایک ایسا شہر ہے کہ یہاں ہر تقریباً سب کے رشتے دار ہیں, بہت ہی کم لوگ ہیں جن کے کوئی خونی رشتہ یہاں نہیں ہے, تو وہ لوگ پھر جاتے ہیں ان کی گیٹ ٹوگیدر, وہ ضرور اکٹھے ہوتے ہیں, وہ تو بلکہ لاک ڈاؤن میں بھی نا کوشش کرتے تھے کہ ایک دوسرے کو مل لیں. تو آج عید میں تو ان لوگوں کو دیکھا ہے, ہمارے نیبرز میں جتنے پاکستانی ہیں وہ اپنے بہن بھائیوں, والدین, سسرال سب کے گھروں میں گئے ہیں یا ان کے گھر لوگ آئے ہیں. تو اور اداسی, پھر آپ کو پتا ہے بحثیت پاکستان وہاں جو کراچی میں تیارا اور اتنی دنیا شہید, اس کا بھی ایک سوگواری ہے, وہ بھی دو تین دن سے وہی بات چیت چل رہی ہے, میڈیا پہ بھی وہی گفتگو ہو رہی ہے, لوگ بھی ایک دوسرے سے یہ ڈسکس کر رہے ہیں. پھر کرونا کا ڈپریشن اپنی جگہ, میں جب نیو یارک کو دیکھتی ہوں, لوگوں کو دیکھتی ہوں, ان سے بات کرتی ہوں, دوستوں کو ملتی ہوں, تو میں کہتی ہوں کہ یہ لاک ڈاؤن ہٹ بھی جائے نا, تو اس سوگواری سے اور اس ڈپریشن اور انگزائٹی کے پیس سے نکلتے ان کو بہت ٹائم لگے گا, کیونکہ یہ ایک عادت سی, ایک دو تین سہم سے گئے ہیں لوگ, جیسے ٹرسٹ بریک نہیں ہو جاتا کہ بندہ اس طرح, جیسے فضا پہ ٹرسٹ بریک ہو گیا, جیسے دور دور سے گزرنا ہے, باہر نہیں بچوں کو لے کے جانا اور اس طرح کی چیزیں, تو اس ماحول میں میں سمجھتی ہوں کہ پھر بھی لوگوں نے نا عید پہ نا اپنے آپ کو نکالا ہے, رشتے داروں کو ملے ہیں اور گروسری بھی کی ہے. ہم لوگ کل جب گئے ہیں چاند رات میں, یا چاند رات ہماری بہت ہوتی تھی نیو یارک میں, زبردست چاند رات ہوتی تھی, دو تین چاند رات ہوتی تھی, کوئی چاند رات نہیں ہوئی, لیکن پھر بھی مہندی لگائی, تھوڑی بہت جو شاپنگ تھی وہ کی, گروسری اسٹور وغیرہ میں رونق تھی,
لیکن ویسے نہیں,
وہ تو وہ چیز نہیں ہے, دلوں میں بھی وہ چیز نہیں ہے, لیکن اس میں ایک اور شکر کا ہے, یہ میں نے محسوس کیا, میرے اپنے سمیت بھی میں نے محسوس کیا کہ جیسے میں نے بتایا نا کہ قیامت سے ایک طوفان کے گزرنے کے بعد کہ جو پوسٹ ٹراما کہہ لیں آپ, یہ چیزیں ہوتی ہیں, کیونکہ ماشاء اللہ بہت گراف نیچے چلا گیا ہے وائرس کا نا, تو اب جہاں پہ اتنی ہزاروں ڈیتھ ہوتی تھی, اب مطلب اب 50-60 ایک دن میں ہوئی ڈیتھ, اور وہ بھی جو پہلے سے مریض ہیں, اور جہاں پہ 400-400 ڈیلی ایک ہاسپٹل میں مریض آتے تھے وائرس کے, اب ایک دو آ رہے ہیں.
تو اس کی وجہ یہ ہے کہ نیو یارک والوں نے بہت پھر فالو کیا انسٹرکشنز کو اور لاک ڈاؤن کو بڑی مضبوطی سے فالو کیا, جس کی وجہ سے یہ کنٹرول ہوا. لیکن اس کے ساتھ ساتھ کیا آپ سمجھتی ہیں کہ دوسرے میئرز بھی ہوئے, ٹیسٹنگ کی فیسلٹیز زیادہ اویلیبل ہوئیں یا کوئی علاج کی سہولتیں بہتر ہوئیں جس کے یہ نتائج ہوئے؟
ایک تو ان لوگوں نے شروع میں تو ان لوگوں نے نہیں فالو کیے تھے میئر، لیکن جب دیکھا کہ اپنے ہی لوگ، اپنے ہی رشتے دار، اپنے ہی دوست سارے بری بری خبریں آ رہی ہیں تو ڈر گئے، اور پھر بہت لیٹ فالو کیا لیکن کر لیا بہرحال، اور لاک ڈاؤن نے بہت ہیلپ آؤٹ کیا ان لوگوں کو، اور اس سے جم بند ہوئے اور ساری سوشل گیدرنگس وغیرہ بند ہوئی، لیکن اس کے ساتھ ہاسپٹلس میں کافی زیادہ، مطلب شروع میں تو جو تھا وہ تو باہر پارکنگ لاٹ تک کیمپ لگ گئے تھے، ہاسپٹل بالکل اوور فلو ہوئے ہوئے تھے، اور اتنے کوئی جگہ نہیں تھی پیشنٹ کی، تو پارکنگ لاٹ میں بھی کیمپس لگے ہوئے ہیں اور برا حال ہے، لیکن جتنا بھی ہو سکتا تھا میڈیکلی بھی، اور میڈیکل سٹاف نے اور سب نے اس کو ایک نا جنگ کی طرح، ہنگامی صورتحال کی طرح اس کو ہینڈل کیا ہے، یہاں کے میئر، گورنر، گورنمنٹ،
تو لوگوں نے بالکل، جیسے طیبہ ضیاء چیمہ جس طرح 9/11 کو نیو یارک والوں نے فیس کیا تھا اور اس کا مقابلہ کیا تھا بڑی ہمت سے، تو ایک طرح سے آپ یہ کہہ سکیں گے کہ یہ بھی 9/11 کے بعد جس طرح زندگی بالکل بدل گئی تھی، یہ کرونا کے بعد بھی، یہ کرونا بھی بعد میں زندگیوں کو ہمارے اسی طرح بدل کے رکھ دے گا جس طرح 9/11 کے بعد.
اس میں میں آپ کو بتا رہی ہوں کہ تشکر آج دو محسوس ہوئے، دیکھیں تشکر ہے نا عید، آپ روزے رکھتے ہیں اور اللہ کی شکر گزاری پہ میں آپ کو اللہ نے یہ تشکر ہے جیسے ہم تکبیر کرتے ہیں، اسی طرح کرونا وائرس کا بھی باپ میں ایک یہ بھی دیکھا کہ لوگوں کے اندر تشکر ہے کہ شکر ہم بچ گئے، شکر ہے ہمارے ساتھ نہیں ہوا، ہمارے فیملی ممبر کے ساتھ نہیں ہوا، جیسے میں اپنی پرسنلی بتاؤں کہ میرے ہسبینڈ اور میرا بھتیجا، یہ تین لوگ تو میرے اپنی گھر کے فیملی کے تھے جو ایمرجنسی میں جن کی ڈیوٹیز تھے، اور جنہوں نے موت کو کھیلتے ہوئے دیکھا ہے 1.5 مہینہ، اور یہ ہوتا تھا کہ یا اللہ یہ کوئی ایسا کوئی رحمت ہو جائے گی کہ یہ بچ جائیں اور گھر پھر لے کے آنا، کیونکہ وہ فیملیز کے پاس آنا ہے، وہاں بچے ہیں، بیوی بچے ہیں، ماں باپ ہیں، ان کو بچانا، کئی کئی مطلب آپ الگ رہ رہے ہیں، بیسمنٹس میں آپ جا رہے ہیں، وہاں پہ نہا دھو رہے ہیں، الگ رہ رہے ہیں، آئسولیٹ ہوئے ہوئے ہیں، فیملی کو نہ لگ جائے، ایک خوف کا سا ہے، اس سارے ڈیڑھ دو مہینے کی اس سارے خوفناک پیریڈ سے کیا ہم نکل کے آ گئے؟ کیا الحمدللہ ہم آگے بھی بچ جائیں گے؟ کیا ہم بچ گئے؟ کیا ہمارے کسی رشتے دار، ہمارے بچے کو، بڑے کو، بوڑھے کو، کسی کو وائرس نہیں ہوا اور الحمدللہ سارے زندہ ہیں، صحت مند ہیں؟ یہ جو تشکر ہے نا، اس نے اس عید کو ڈبل کیا ہے، دوگنا کیا ہے فیلنگز کو.
تو یہ ساری وہ کیفیات تھیں جن کے تحت اس مرتبہ نیو یارک کے
تشکر میں اور ایک خوف میں اور ایک سوگواری
میں منائی، اور لیکن ایک اچھی امید بھی سامنے ہے کہ یہ چلا جائے گا، اس کا مطلب یہ ہوا کہ جہاں اتنا کنٹرول ہو گیا تو اب یہ کرونا سے ہم آزاد بھی ہو گئے،
انشاءاللہ نیکسٹ منتھ سے چیزیں آہستہ آہستہ کھلنی شروع ہو گئی ہیں اور آہستہ آہستہ کھل جائیں گے جون سے، اور چونکہ لوگوں کو پتا بھی ہے کہ پروٹیکشن کیا ہوتی ہے، ماسک اب ہمارا زندگی کا ایک جز بن گیا ہے، ہمیں پہننا ہے، تو اس سے وہ ماسک سے انہوں نے یہی بتایا ہے، میئر نے بھی، گورنر نے بھی اور میڈیکل سٹاف، کہ اس سے بہت زیادہ پروٹیکشن ہوئی ہے، اس سے بہت ہیلپ ہوئی. تو یہ وجہ ہے کہ بچے ہوں، بڑے ہوں، ہم نے ایئرپورٹ میں بھی دیکھا لوگ آ جا رہے ہیں اوورسیز، واپس سٹیزنس آ رہے ہیں یا یہاں کے پاکستانی سٹیزن، کیونکہ ہمارے پاس تو ہب ہے یہاں سے لوگ.
آپ کو یہ بس یاد چیمہ صاحبہ، اگر میں آپ سے کہوں کہ آپ کرونا وائرس کے افیکٹس کو 9/11 کے افیکٹس سے کمپیئر کریں تو کیسے کریں گے؟ کیا کرونا وائرس اور 9/11 دونوں زندگی کو بدلنے میں کسی حد تک ملتے جلتے ہیں؟
ہم نے 9/11 فیس کیا ہوا ہے، 9/11 से ये बड़ा वाक्या है कोरोना वायरस, ये मैं आपको बताऊं। 9/11 में समझते थे कि क्या मैंने, 9/11 ने एक मखसूस तबके को वो किया था, जो सफर किया था, जो लोग उसमें मरे थे या उनके रिश्तेदार या बाकी लोगों पे जो दहशत फैली, इसने घर घर में सफर किया लोगों ने। कोरोना वायरस में लोग ये बच्चों से लेके बूढ़ों तक की जिंदगी बदल गई है। 9/11 में कोरोना वायरस के पोस्ट ट्रॉमा बहुत डिफरेंट है। कोरोना वायरस में बहुत टाइम लगे, पूरी दुनिया इन्वॉल्व हुई है इसमें, और ये सिर्फ न्यूयॉर्क में वाकया पेश आया था, जिसके साइड इफेक्ट्स हुए सोशली या पॉलिटिकली, लेकिन कोरोना वायरस के मेडिकली और सोशली और हर इकोनॉमिकली हर तरह से पूरी दुनिया सफर कर रही है। इसलिए ये ऐसा एक है कि इसका इसके बहुत दूरस्थ मनफी नतायज हो सकते हैं, मगर जितनी जल्दी से अल्हम्दुलिल्लाह न्यूयॉर्क पूरी तरह से तबाही आई और जितनी माशाल्लाह जल्दी ये निकला है और न्यूयॉर्क जिंदा हो गया, जैसे वो कहते हैं ना कि एक दिल होता है किसी मुल्क का, कोई एक इस तरह न्यूयॉर्क की चहल पहल और मैनहट्टन की ये एक दिल है अमेरिका का, इसमें बहुत जल्दी रौन, क्योंकि इनका मजाज भी लाहौरियों जैसा है, इनका मजाज भी पाकिस्तानियों जैसा ही है, ये ज्यादा देर डिप्रेशन में नहीं रह सकते, ये घरों में बंद नहीं रह सकते, ये बहुत जल्दी वापस जिंदगी की तरफ लौटेंगे। जब इनको जैसे 9/11 से लौटे थे, जब इनको जिंदगी की तरफ लौटते देखेगी दुनिया और अमेरिका, तो फिर जिंदगी खुद ब खुद इंशाल्लाह वापस आ जाएगी।
बहुत शुक्रिया, बहुत शुक्रिया तैयबा जिया चीमा साहिबा, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला और बहुत ही गहरी और बहुत लाइट किस्म की और बहुत क्या कहूँ, बहुत दानिशमंदाना गुफ्तगु आपने की, तो बेहद शुक्रिया तैयबा जिया चीमा साहिबा, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। एक ब्रेक लेते हैं और ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urdu.voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो, तो और कहीं ना जाइए, urdu.voa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urdu.voa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आपके लिए एक खसूसी प्रोग्राम के साथ। आज हम आपकी मुलाकात करवा रहे हैं इस्लामाबाद की एक ऐसी खातून से जो ख्वातीन की इकोनॉमिक एम्पावरमेंट पर काम कर रही हैं, और इसके साथ साथ वो एक जंप स्टार्ट पाकिस्तान एक मूवमेंट है, जो एंटरप्रेन्योरशिप की एक मूवमेंट है जो पाकिस्तान में चल रही है, उसकी भी प्रेसिडेंट हैं, और इसके साथ साथ एक ये टीचर्स की ट्रेनिंग का एक इंस्टीट्यूट है, उसको भी ये चला रही हैं। तो हम इनसे पूछते हैं कि इस वक्त जबकि कोरोना लॉकडाउन की सूरत हाल है, ख्वातीन की एम्पावरमेंट की जो ये कोशिशें कर रही थी वो क्या वो रुक गई हैं, और अब जबकि ईद का मौका है, इस मौके पर ये उन ख्वातीन के लिए क्या कुछ कर रही हैं जिनके लिए काम करती हैं। अस्सलाम वालेकुम उरूज साकिब साहिबा।
वालेकुम अस्सलाम यास्मीन,
बेहद शुक्रिया
आपने मधु किया इस प्रोग्राम में,
बेहद
मैं शुक्रगुजार हूँ कि आपके साथ शेयर करने का मौका मिलेगा जो हम काम कर रहे हैं। आप जानती हैं कि COVID-19 की सिचुएशन है और ये एक ऐसी क्लैमिटी है जिसने सिर्फ पाकिस्तान को नहीं पूरे ग्लोब को हिट किया है, और इसके साथ साथ चैलेंजेस भी बहुत ज्यादा हैं। मैं जो इदारा चला रही हूँ ट्रेनिंग इंस्टीट्यूट फॉर मेंटर्स एक्सेलेंस, बेसिकली वी आर सर्विस प्रोवाइडर्स, और इसमें ये हमारी काविश थी कि जो हमारे असातज़ाए कराम हैं उनकी ट्रेनिंग की जाए। वो टीचर्स जो बहुत कम आमदनी रखते हैं तो वो अपनी ट्रेनिंग में कैसे इन्वेस्ट करेंगे, तो अल्हम्दुलिल्लाह पिछले 10-12 साल से 15-20 इदारे ऐसे हैं जिनके साथ मुंसलिक हैं, उनके उस्तादों की मेंटोरशिप कर रहे हैं, उनकी ट्रेनिंग करते हैं, उनको एडमिनिस्ट्रेटिव गाइडलाइंस देते हैं। इसी दौरान मैं समझती हूँ कि जिंदगी में इंसान के कुछ ऐसे वाकयात होते हैं यास्मीन जो आपको मोटिवेट करते हैं कि आप कुछ करें, और उन्हीं में से एक वाकया ऐसा था जो परवाज प्रोजेक्ट की बुनियाद बना। मैं इसको अपनी कोताही भी कहूंगी, अपनी नेग्लिजेंस भी कहूंगी। اعتراف بھی میں آپ سب کے سامنے کرنا چاہتی ہوں جو لوگ سن رہے ہیں. بعض اوقات ہمارے گھروں میں جب لوگ موجود ہوتے ہیں تو ہم ان کی مانیٹری ہیلپ تو کرتے ہیں لیکن ہم یہ نہیں جان پاتے کبھی کہ وہ کہاں سے آتے ہیں. ایسا ہی ایک واقعہ ہوا, میرے پاس ایک میڈ تھی, اس کا ہسبینڈ جو ہے وہ مزدور تھا, اس کے فولڈنگ سے گرا اور اس کی ڈیتھ ہو گئی. وہ خود ڈائبیٹک تھی, اس کا کسی کو پتا نہیں تھا. گاہے بگاہے بیمار رہتی تھی تو ہم پیسے دے دیتے تھے کہ ڈاکٹر کو دکھا لیں یا چیک اپ کرا لیں. اسی سچویشن میں وہ ہائپو گلائسیمیا میں چلی گئی, بہت شوگر لیول لو وین شی ڈائڈ. تو چار پانچ دن تک جب وہ میرے گھر نہیں آئی تو مجھے تو معلوم نہیں تھا, نہ مجھے اس کے گھر کا پتا تھا. جب اس کی بچیاں میرے گھر آئی تو یہ پتا چلا کہ وہ بہت برے حال میں تھی اور فاقوں میں تھی. اور اس بچی نے رو کے مجھ سے کہا کہ آنٹی میری والدہ نہیں رہی اور والد کی بھی وفات ہو چکی ہے, تو ہم بڑے بڑے مشکل حالات میں. میں تین بیٹیوں کی خود ماں ہوں یاسمین, تو اس وقت میں ایک میرے اندر ایک ایسی کیفیت پیدا ہوئی کہ یا اللہ یہ بچیاں جو ہیں ان کے نہ والد ہیں نہ والدہ ہیں اور نہ ان کے کوئی وسائل ہیں, تو اب ان کو کوئی مس یوز کرے گا یا ابیوز کرے گا, تو کوئی ایسا سسٹم ہونا چاہیے کہ ان بچیوں کی مدد کی جائے. اس وقت جو مجھے اللہ تعالیٰ نے توفیق دی وہ کر کے میں نے بھیج دیا. اس کے بعد ان کے گھر کا پتہ لگایا تو میں نے اس بچے کو بلا کے پوچھا, میں نے کہا بیٹا تمہیں کیا آتا ہے؟ اس نے مجھ سے کہا کہ جی والد تو مزدوری کرتے تھے, والدہ گھروں میں کام کرتی تھی اور آنٹی مجھے تو صرف کھانا پکانا آتا. اور یاسمین یہ دیکھیں کہ اللہ تعالیٰ نے جب انسان سے کوئی کام کروانا ہو تو وہ خود بخود بنیادیں بنا دیتا ہے. یہ بنیاد بنی, میں نے اسی وقت سامان منگوایا کیٹرنگ کا, میں نے اس کو سموسے بنانا سکھائے, رول بنانا سکھائے, پیک کرنا سکھایا. اور جب وہ یہ کام سیکھ رہی تھی تو ساتھ اس کے محلے کی تین چار بچیاں اور آ گئی, انہوں نے کہا آنٹی ہم بھی سیکھنا چاہتے ہیں. پھر ان کو پیکجنگ سکھائی, ان کو گھروں سے کنیکٹ کرایا جہاں پہ وہ یہ صاف ستھرا سامان اچھے ہائیجینک طریقے سے دے پائیں. اسی دوران کچھ بچیوں نے کہا کہ آنٹی ہم سلائی سیکھنا چاہتے ہیں. میں خود کیونکہ سٹچنگ کر لیتی ہوں, مجھے شوق تھا, میں نے سیکھی. تو میں نے ان بچیوں کو کہا کہ میرے پاس سلائی مشین بھی ہے تو چلیں کیوں نہیں آپ کو سکھاتے. اور آپ دیکھیں یاسمین کے اللہ تعالیٰ نے اس میں اتنی برکت ڈالی کہ دیکھتے ہی دیکھتے جو میرا سیونتھ کوارٹر تھا اس میں میرے پاس 40 بچیاں ہو گئی. میرے پاس جگہ نہیں رہی کہ میں ان بچیوں کو کہاں کروں, اور پاؤں رکھنے کی جگہ نہیں تھی. تو میں ان سے کہتی تھی کہ بیٹا یہ جب ان کا کورس مکمل ہوگا تو میں اگلی بچیوں کو جب لے لوں گی. تو اسی اس نام ہماری قرآن کی جو ٹیچر آتی تھی, مجھے یہ میری ایک کاوش بھی رہی کہ جو بچیاں آ رہی ہیں ان کی زندگی کو بہتر بنایا جائے, ان میں لیڈرشپ اسکلز ڈیولپ کی جائیں, سیلف کانفیڈنس بلڈ کیا جائے. امپاورمنٹ کا ٹرو ایسنس یہ ہے کہ بچیوں کو اپنی ذات میں کانفیڈنس آئے. اب یہ آپ یہ دیکھیں کہ یہ مزدوروں کی بچیاں, یہ ان گھروں سے آتی ہیں جہاں پہ ان کو وائلنس ڈومیسٹک فیس کرنا پڑتا ہے, جہاں پہ گھر میں بہت زیادہ تنگی ہے, جہاں پہ انہیں کاؤنسلنگ کرنے والا کوئی نہیں, اور بہت اتنے مسائل ہیں کہ اگر میں ان کو یہاں پہ لسٹ ڈاؤن کروں تو میرا خیال ہے ہمارا پروگرام شاید اسی میں اینڈ ہو جائے. تو مجھے یہ محسوس ہوا کہ ان کو کوئی کام سکھانے سے پہلے تو مجھے ان کو جوڑنا پڑے گا, ان کی ذات کو کھڑا کرنا پڑے گا, ان کو وہ اعتبار وہ کانفیڈنس دینا پڑے گا. تو میں تو یہ سمجھتی ہوں کہ میں ان اناڑی لوگوں میں سے ہوں کہ جو جذبے کے تحت چھلانگ مار دیتے ہیں اور وہ سیکھتے بعد میں. تو میرا لرننگ کرو بعد میں آیا کہ میں نے پیشن کے ساتھ یہ کام شروع کیا لیکن مجھے پتا چلا کہ اتنا گہرا سمندر ہے جس میں ان بچیوں کے ساتھ مجھے جوڑنا ہے, حوصلہ بننا ہے.
تو پھر یہ آپ نے شروع کیا پروجیکٹ, تو آپ کس لیول کا یہ آپ بنا چکی ہیں اور اس میں آپ کیا کیا کچھ سکھا رہی ہیں, اور کتنی بچیاں اس وقت ہیں جو اس سینٹر میں یا اس آپ کی اس آرگنائزیشن جو آپ کی اپنی ذاتی ہے اس کے تحت کام کر رہی ہیں؟
الحمدللہ یاسمین ابھی اس میں 70 بچیاں ہو گئی, اور میری قرآن ٹیچر نے بڑا ساتھ دیا میرا جب میں نے ان کو مدعو کیا کہ بچیوں کو قرآن آپ اس طرح سے پڑھائیں جیسے سٹوری ہے, کیونکہ ہماری یوتھ بھاگ جاتی ہے لمبے سرمنز سے. تو انہوں نے میرا بڑا ساتھ دیا اور وہ قرآن کی جو سورتیں ان کو بہت ایزی فارم میں بچوں کو سمجھاتی تھی. انہیں سے میں نے ریکویسٹ کی, ان کے گھر کا ایک ہال تھا تو ہم اس پروجیکٹ کو وہاں لے گئے, کیونکہ جیسے میں آپ کو بتا چکی ہوں کہ میرے پاس سے جو کمرہ تھا اس میں وہ سماتی نہیں تھی, 30 سے زیادہ جب ہو گئی. تو ہم نے شروع کیا انیشلی کیٹرنگ سے, پھر ہم اس کو سٹچنگ کی طرف لے کے گئے کہ ان کو جو بوتیک اور سیلونز کا کام ہے اس کی طرف ان کی کوئی ہیلپ کی جائے, ان کو گائیڈ کیا جائے. پھر اسی کے ساتھ ہم نے یہ سوچا کہ کچھ ان میں سے ایسی تھی جو میٹرک پاس تھی اور انہوں نے شوق ظاہر کیا کہ آنٹی ہم چاہتے ہیں کہ ہم کمپیوٹر لٹریسی سیکھیں. मेरे पास एक पुराना कंप्यूटर भी था, तो बेटियों मेरियों ने बड़ा साथ दिया, माशाल्लाह मेरी 3 बेटियां है, बड़ी वाली 27 साल की है, दरमियान वाली जो 22 साल की है, तो उन दोनों ने कहा कि जी हम ये जो क्लासेस है कंप्यूटर लिटरेसी की हम देंगे। इसके साथ फिर टीचर्स शामिल हो गई जो जो हमारे छोटे स्कूल्स हैं उनमें पढ़ाती है, उन्होंने कहा कि हम स्पोकन इंग्लिश की क्लासेस चाहते हैं आप दें। तो माशाल्लाह 4-5 एरियाज में हमने इस तरह से काम करना शुरू किया। मेरी बड़ी ख्वाहिश है, जैसे मैंने आपको बताया और एतराफ भी किया कि मैंने पैशनेटली ये काम शुरू किया, लेकिन इसकी डिजाइनिंग जो है वो ओवर द पीरियड ऑफ टाइम हुई, क्योंकि जब पहली बच्चियों के बैच ने स्टिचिंग सीख ली तो मैं बड़ी खुश थी, क्योंकि हमने उसमें ये इंसेंटिव रखा, मेरे साथ बहुत सारी सहेलियां हैं मेरी इसी कार्य खैर में जो शामिल हुई, कि जो बच्ची एग्जाम पास कर जाएगी उसे हम एक सोइंग मशीन देंगे। अब वो सोइंग मशीन तो ले गई घर में, अब जिन मोहल्लों में वो लोग रहते हैं वहां पे तो एक खास तबका कुछ चंद ही लिबास बनवाता है जरूरत के तहत, तो फिर वो मेरे पास आई कि आंटी काम नहीं है। तो मुझे ये रियलाइज हुआ कि मुझे इन्हें कनेक्ट करवाना चाहिए बुटीक से या कोई ऐसे जो सलमा सितारे का काम हो रहा है जहाँ पे ये लोग अपनी इनके पास कुछ जो फाइनेंशियल अमाउंट है वो भी आए। लेकिन जब मैं इन बच्चियों को वहां पे कनेक्ट किया तो मुझे अंदाजा हुआ कि इनकी जो मैंने ट्रेनिंग की है वो स्टिचिंग के हिसाब से थी कि छोटे बच्चों के ये फ्रॉक सी सकती है, खवातीन के कपड़े सी सकती है, जेंट के सी सकती है, लेकिन बुटीक की रिक्वायरमेंट है कि इनको जेम का काम या स्टोन लगाना या सितारा या सलमा या दबका या जो ब्लॉक प्रिंटिंग है वो आनी चाहिए। तो मुझे रियलाइज हुआ कि ये भी मेरे से कोताही हुई, तो मैंने अपने प्रोग्राम को रीडिजाइन किया कि इन लोगों को वो स्किल्स दी जाए जो कि मार्केट की डिमांड है, खाली सिलाई सिखा देना काफी नहीं होगा। तो फिर उसकी रीवैम्पिंग की और ये चीजें हमने ऐड की। अब जो COVID-19 का चैलेंज है उसमें मैं आपको बताऊं यास्मीन के सिचुएशन बड़ी टफ हुई, आप जानती हैं कि बिजनेसेस सारे बंद हो गए, लेकिन मुझे खुशी इस बात की है कि मैं कनेक्टेड वुमेन ग्लोबल जो पाकिस्तान चैप्टर है उसकी को होस्ट हूँ वहां की, और हमने एक इनिशिएटिव लिया उससे प्लेटफॉर्म से कि जो ऐसी खवातीन है जिनको कोई माइलेज नहीं मिल रहा या जिनके पास अपना बिजनेस शोकेस करने के लिए कोई जगह नहीं है, तो उनको हम डिजिटल प्लेटफॉर्म पे लेके आए। तो हमने एक ऑनलाइन स्प्री का इस्तेमाल किया, शॉपिंग स्प्री का, जिसमें उन बिजनेसेस को हमने शोकेस किया जिनकी मार्केट विजिबिलिटी नहीं थी। बड़े ब्रांड्स भी हमारे पास आए लेकिन हमने उनको उस तरह से प्रमोट नहीं किया। हमारी ये कोशिश थी कि वो लोग जो मार्जिनलाइज्ड हैं, जिनके पास ना प्लेटफॉर्म्स हैं ना रिसोर्सेज हैं, उनके बिजनेस शोकेस किए जाएं। तो 33 के करीब अल्हम्दुलिल्लाह हमारे जो ये लोकल प्रोडक्ट्स हैं वो आए, खवातीन आई, उन्होंने ऑनलाइन अपनी चीजें दिखाई, उनको गाइड किया कि आपने एग्जीबिशन कैसे करनी है, अगर आप घर के किसी कमरे में भी कर रही है तो उसको कैसे डेकोरेट करें, अगर ज्वेलरी है तो उसको कैसे एग्जिबिट करें, अगर कोई और प्रोडक्ट बना रही है तो उसको कैसे दिखाएं। तो अल्हम्दुलिल्लाह ये एक हमारे लिए भी लर्निंग कर्व था, क्योंकि डिजिटल टेक्नोलॉजी को हम सब एम्ब्रेस कर रहे हैं, और उनके लिए भी एक ये सीखने वाली चीज थी और उनको बड़ी ईज भी इससे महसूस हुई। क्योंकि आप ये देखें कि पाकिस्तान की कितनी आबादी है, उस आबादी में खवातीन की परसेंटेज कितनी है, अगर हम उनको डिजिटल लिटरेसी के थ्रू इक्विप कर पाए कि वो अपना काम शो केस कर पाए। अभी हमारी काविश है कि इंशाल्लाह एक ऐसा पोर्टल बनाए जहां पे इन खवातीन का काम जो है, ये जो प्रोडक्ट्स जो है वो शो केस हो, ताकि कहीं पूरी दुनिया से उनको इस चीज के जो है वो ऑर्डर आ सके।
तो कितनी खवातीन को आप अब तक डिजिटल ट्रेनिंग दे चुकी हैं?
ये जी हमारे साथ जो इस दफा 33 जो प्रोडक्ट्स थे हमारे कनेक्टेड वुमेन के प्लेटफॉर्म से डिस्प्ले हुए, और ये हमारे लिए भी लर्निंग कर्व था यास्मीन, क्योंकि अपने आप में एक चीज को आप जब बेबी स्टेप्स लेके चल रहे होते हैं, लेकिन उससे एक बड़ी स्ट्रॉन्ग रियलाइजेशन आई कि ये एक ऐसी चीज है कि जिसमें इन्वेस्ट करने की जरूरत है। अगर हम इकोनॉमी को स्ट्रेंथ करना चाहते हैं, अगर हम खवातीन को एम्पावर करना चाहते हैं, आप इमेजिन करें कि अगर ये डिजिटल लिटरेसी मास स्केल पे पाकिस्तान में आ जाए तो जो रूरल एरियाज में खवातीन है वो इतनी खूबसूरत कढ़ाइयां कर रही है, जो इतना खूबसूरत हैंडीक्राफ्ट कर रही है, दैट कैन बी शोकेस्ड, बट अनफॉर्चुनेटली उनके पास वो वसाइल या वो जगह ही नहीं है। तो मैं SDGs अकेडमी पाकिस्तान की भी मेंबर हूँ और उसके तहत आई एम वर्किंग ऑन SDG 4 एंड SDG 5। तो मैंने जो रूरल इंक्यूबेशन का उनका मॉडल है, अभी उनके साथ बात ही यही की कि हम इसको
ٹیک اپ کرتے ہیں پاکستان لیول پہ انشاءاللہ، اور سر ہمارے جعفری ہیں جو لیڈ کر رہے ہیں اس کو، تو ہماری یہ کوشش ہے کہ گورنمنٹل کلیبریشن کے تھرو اس کو جو ہے وہ پرو ایکٹیولی پورے پاکستان میں پھیلایا جائے، کیونکہ دیٹ از گوئنگ ٹو بی اے گیم چینجر انشاءاللہ.
تو کب تک یہ ہو جائے گا، یہ آپ کا پروجیکٹ اس سطح تک پہنچ جائے گا؟
بس یاسمین آپ سب کی دعائیں چاہیے، ہم تو وہ کہتے ہیں نا کہ جذبہ اور شمع لے کے چلے ہوئے، اور میں دیکھتی ہوں کہ جو کرنٹ گورنمنٹ ہے دے آر ویری پیشنیٹ اینڈ سپورٹیو اباؤٹ اٹ. ابھی جو ہم نے ویبینارز کیے ہیں، سینیٹر عتیق واز پارٹ آف دیٹ ویبینار، سر عمار جعفری تھے، اور جتنے لوگ جو ایس ڈی جیز پہ کام کر رہے ہیں دے ور دیئر. اور ہمارا مقصد یہ تھا کہ خالی ہم بات چیت نہ کریں، اس ویبینار کے تھرو وی میک اے پالیسی ڈاکومنٹ دیٹ وی فارورڈ ٹو دا گورنمنٹ آف پاکستان. کیونکہ دیکھیے مزہ تو تب ہے کہ جب پانچ یا دس دماغ جو فیلڈ میں کام بھی کر رہے ہیں اور تھنک ٹینکس ہیں وہ مل کے بیٹھے تو دین یو گیٹ سم تھنگ ٹینجیبل فار دا پیپل، سم تھنگ ٹینجیبل فار دا کمیونٹی. اور یہ بڑا پیشنیٹلی ہم اس پہ کام کر رہے ہیں، تو مجھے امید ہے کہ ان شاء اللہ نیئر فیوچر میں آپ کوئی اچھی گڈ نیوز سنیں گی.
اور یہ سب کچھ جو ہے سب سے جو انٹرسٹنگ بات مجھے لگ رہی ہے عروج صاحب، کہ آپ کی نہ کوئی این جی او ہے، نہ آپ نے کسی سے مدد لی ہے، تو یہ سارا کام کیسے انجام پاتا ہے؟ اس کی فنڈنگ تو بہرحال کوئی تو کر رہا ہے نا.
ایسا ہے یاسمین کہ یہ تو میں اپنے پیشن کے تحت ہی کر رہی ہوں، اور جب میں نے یہ شروع کیا تھا تو وہ کہتے ہیں میں تو یوں ہی چلا تھا جانب منزل مگر لوگ یوں آتے گئے اور کارواں بنتا گیا. اب وہ کارواں میں میرے ساتھ فرینڈس شامل ہو جاتی ہیں، کبھی وہ ہیلپ آؤٹ کر دیتی ہیں. آپ یہ دیکھیں کہ اٹس ناٹ اونلی ون پروجیکٹ، اگر آپ کنیکٹڈ وومن کو دیکھ لیں تو وہ والنٹیئر پہ چل رہے ہیں، اگر آپ جمپ اسٹارٹ پاکستان کو دیکھ لیں جس موومنٹ کے ساتھ میں افیلیٹڈ ہوں کہ ہم اپنی یوتھ کی مینٹورشپ کر رہے ہیں، ان کی ٹریننگ کر رہے ہیں، اسی کے سلسلے میں ہم نے لفٹ پاکستان کانفرنس کی جس میں میں نے انیشیٹ کی اسی ایک کی کانفرنس، وومن امپاورمنٹ کی کانفرنس، اور اب جو ہم انویسٹ ان پاکستان کرنے جا رہے ہیں، یہ سب کڑیاں ہیں اور یہ سب اکائیاں جو ہیں یہ اپنے آپ میں خود سے فیسیلیٹیٹ کر رہی ہیں، سیلف جنریٹ کر رہی ہیں. تو میرا تو جو پیشن تھا اس کو میں لے کے چلی ہوں، اور خود بخود ہی اللہ تعالیٰ کراتے گئے. اٹس ناٹ این این جی او.
تو اس وقت اوور آل آپ کے پروجیکٹ سے کتنی خواتین جو ہیں وہ فائدے اٹھا رہی ہیں؟
ماشاء اللہ اس وقت تو یاسمین ہمارے دس از گوئنگ ٹو بی دا تھرڈ بیچ، اس وقت بھی ہمارے پاس 55 بچیاں ہیں، 70 اور 60 کا بیچ ہم پہلے کر چکے ہوئے ہیں الحمدللہ. تو مجھے اب COVID-19 کی وجہ سے ظاہر ہے بچیاں گھروں میں ہیں، کچھ کو تو واٹس ایپ گروپ کے تھرو میں نے کنیکٹ کیا ہوا ہے، لیکن بہت ساری ایسی ہیں جن کے پاس یہ فیسلٹی نہیں ہے، تو تھوڑا سا چیلنجنگ ٹائم ہے. اس میں بھی کاؤنسلنگ گائیڈ لائن ہم ان کو دے رہے ہیں، تو ان شاء اللہ تعالیٰ کرے گا یہ امپروومنٹ آئے گی تو اس کو اسکیل اپ ہم کریں گے، اور ساتھ فورسز کو ملا کے تو اور بہتری اس میں لائیں گے. جیسے میں نے کہا کہ رورل ایریاز تک ان شاء اللہ ہم نے جانا ہے، ڈیجیٹل لٹریسی کو عام کرنا ہے.
اور بہت اچھی باتیں آپ نے کی، اور جذبہ آپ نے کہا کہ جذبہ ہو تو ہر کام، کوئی کام مشکل نہیں رہتا، اور یہ جذبہ ہی ہے جو آپ اپنی جو اندرونی جو خیالات ہیں، فیلنگز ہیں، ان کو شاعری کی صورت میں بھی باہر لانے کو تیار ہو چکی ہیں. تو آپ نے بھی حال ہی میں ایک آن لائن مشاعرے میں شرکت کی ہے، اور عید کے موضوع پر کچھ کہا کہ آپ نے COVID-19 پر کچھ کہا، تو ہمارے سننے والوں تک وہ اپنی شاعری بھی پہنچائیے.
تو اس پہ کچھ سادہ سی ایک نظم عید کے حوالے سے کہی تھی، عید آئی ہے پھر پیام لے کے، جی آپ کی سماعتوں کی نظر ہے، عید آئی ہے پھر پیام لے کے، محبتوں کا نیا سلام لے کے، بھائی چارہ خطرہ نہیں گوارا، اکیلے رہنا سب خودی پہ سہنا، آسانیوں کو عام کرنا، غریبوں کو سلام کرنا، یہ دل ہے رنجو ہم سے گھائل، طبیعت بھی نہیں خوشی پہ مائل، سب کو پھر بھی آگے ہے بڑھنا، ایسے میں سب کا خیال ہے رکھنا، عید آئی ہے پھر پیام لے کے، محبتوں کا نیا سلام لے کے.
بہت خوب، اپنے جذبے کو، آپ کے اندر جو جذبات ہیں ان کو آپ نے شاعری کی شکل دی. بہت شکریہ آپ کا عروج ثاقب، آپ نے ہمارے پروگرام کے لیے وقت نکالا.
इसके साथ ही वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज का ये प्रोग्राम खत्म होता है। यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।